भूटानी शरणार्थीको कथाव्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटा सहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अंक शरणार्थी नै भएर पनि शरणार्थीको दर्ता नपाएका भूटानीको आन्दोलनको सन्दर्भमा केन्द्रित छ। भूटानीहरूको शरणार्थी दर्ता छुट्नुको कारण र यसको इतिहासबारे चर्चा गर्छौ।
रात नभएपछि यहाँ जीवन गुजारा गर्न गाह्रो पर्यो, मैले बाहिरको सँग बिहे गरेको थिएँ होइन।
शरणार्थीको दर्जा नपाउँदा समस्यामा परेकाहरूको बारेमा मानव अधिकार कर्मी सुदीप पाठकसँगको कुराकानी पनि सुन्छौ।
कोही विदेश जान पाइन्छ भनेर फेक बनाएर आए मानौ, त्यो सबै जे भए पनि 5-7 वटा कारण छ, त्यो सबै कुराको चाहिँ छानबिनबाट पत्ता लागिहाल्छ।
शरणार्थीको दर्जा नपाउँदा समस्यामा परेकाहरूको बारेमा शरणार्थी शिविरमा रहेको सरकारी निकायका प्रतिनिधिको धारणा पनि छ। त्योभन्दा पहिले शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
पहिचान र सहायताको माग गर्दै 9 दिनदेखि आमरण अनसनमा बसेका 15 जना भूटानी शरणार्थी महिलाको स्वास्थ्य स्थिति खस्कँदै गएको छ। उनीहरूमध्ये धेरै जसो बोल्न समेत नसक्ने अवस्थामा छन्। उनीहरूलाई हरेक दिन अस्पताल पुर्याइने गरेको छ। उनीहरूका मागप्रति सरकार र सम्बन्धित निकाय गम्भीर नभएको भन्दै मानव अधिकार कर्मीहरूले विरोध गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, नेपाल मानव अधिकार संगठन लगायतका अधिकारवादी संगठनका झापा एकाईहरूले आआफ्नो केन्द्रीय नेतृत्व मार्फत गृह मन्त्रालयको ध्यान आकर्षण गराइरहेको जनाएका छन्। देशको राजनैतिक संकट गहिरिँदै गएको अवस्थामा सरकार यसतर्फ लाग्न नसकेकोले तत्काललाई अनसन छोडेर शान्तिपूर्ण तरिकाले माग राख्न इन्सेकका अध्यक्ष सुबोध राज प्याकुरेलले आग्रह गर्नुभएको छ। नेपाल मानवाधिकार संगठनका अध्यक्ष सुदीप पाठकले सहायता निकाय उनीहरूलाई सहयोग गर्न तयार भए पनि सरकारले निर्णय गर्न ढिलाइ गर्दा समस्या भएको बताउनुभयो। अनसनमा बसेका महिलाहरूलाई गएको शनिबार भेट्न पुगेका शरणार्थी समन्वय एकाईका उपनिर्देशक तथा झापाका निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलाल सहितको टोलीलाई आन्दोलनकारीहरूले आश्वासनका भरमा आन्दोलन स्थगित नगर्ने बताएका थिए। यसैबीच अनसनमा बसेका भूटानी शरणार्थी महिलाले आज विज्ञप्ति निकाली भोलिसम्म पनि माग पूरा नगरिए शरणार्थी शिविरका सबै कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको छ। यसै गरी भूटानी अधिकारवादी संगठनहरू पीएफएचआरबी, युरोप, भूटानी यातना पीड़ित संगठन लगायतका संघ संगठनले माग पूरा नगरी स्थिति झन विकराल बन्ने चेतावनी दिएका छन्। भूटानी शरणार्थी शिविरहरूमा परिचय पत्र र सहायता नपाएका 3,749 जना भूटानी छन्। सत्तारूढ़ एकीकृत नेकपा माओवादीका पोलिट ब्यूरो सदस्य चन्द्र प्रकाश खनाल बलदेवले भूटानी शरणार्थी मुद्दालाई नेपालले राष्ट्रिय समस्याको रूपमा व्याख्या नगरेसम्म समाधान नहुने बताउनु भएको छ। आफ्नै पार्टी सरकारमा भए पनि अरू दलसहित भारतको सहभागिता बिना यो समस्या समाधान हुन नसक्ने उहाँको भनाइ छ।
राष्ट्रिय कार्यक्रमसँगै त्यो भारतसँगको नेगोसिएसनमा अगाडि बढ्छ, त्यसले गर्दा माओवादीले मात्रै सक्ने अवस्था हिजो पनि थिएन र मलाई लाग्छ आज पनि त्यो गाह्रो छ। भारतसँग सहमतिको एउटा ठूलो प्रयास गर्नु भन्ने एउटा देख्छु मैले। हामीले चाहिँ अहिले भारतीय राजदूतको बारेमा पनि हाम्रै पार्टीबाट पठाउने जुन पछिल्लो हाम्रो पार्टीको निर्णय छ, उहाँले यो प्रयत्न गर्नुपर्छ। त्यति मात्रैले त हुँदैन यो होइन, तर पनि यो एउटा ठूलो प्रयत्न यसलाई अनिवार्य रूपमा उठाइरहनुपर्छ भन्ने लाग्छ मलाई।
झापाको दमकमा पुगेका माओवादीका पोलिट ब्यूरो सदस्य खनालले तेस्रो देश पुनर्वासबाट भूटानी शरणार्थी समस्या समाधान नहुने ठोकुवा पनि गर्नुभएको छ। 22 अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा भूटानी शरणार्थी बाल मञ्चले शरणार्थी शिविरहरूमा विभिन्न कार्यक्रम गरेको छ। अस्ति 6 वटै शरणार्थी शिविरमा भएका कार्यक्रमहरूमा शरणार्थी बाल बालिका बीच नाचगान प्रतियोगिता गरिएको थियो। यसैबीच खुदनाबारी शरणार्थी शिविरमा अन्तर सेक्टर ब्याडमिन्टन र क्रिकेट प्रतियोगिता भइरहेको छ। अस्ति शुक्रबारदेखि शुरू ब्याडमिन्टन खेलको पुरूषतर्फ हिजो भएको सेक्टर जी र सेक्टर ए टीम बीचको खेल सेक्टर जीले जित्यो। यस्तै महिलातर्फ हिजै भएको सेक्टर ई र सेक्टर बी बीचको खेल सेक्टर ईले जितेर अर्को चरणका लागि छनौट भयो। अन्तर सेक्टर ब्याडमिन्टन प्रतियोगितामा पुरूषतर्फ 7 सेक्टर र सशस्त्र प्रहरी बलको 1 समूहसहित 8 र महिलातर्फ 7 समूह सहभागी छन्। यस्तै अन्तर सेक्टर क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो भएको सेक्टर ए को ए टीम र सेक्टर जी टीम बीचको खेल सेक्टर जी ले जितेर फाइनल चरणका लागि छनौट भएको छ। प्रतियोगितामा 10 समूह सहभागी छन्। खुदुनाबारी शरणार्थी शिविरको युवा मैत्री केन्द्रले गरेको दुवै प्रतियोगिताको अन्तिम चरणको खेल भोलि हुँदैछ। अब भूटानसँग सम्बन्धित एउटा खबर। भूटान सरकारले स्थानीय सरकारको प्रतिनिधित्व गर्ने पदहरू छोकपा र थ्रोमे थ्युमिसमा छानिने व्यक्तिहरूका लागि तलब सुविधा बढ़ाउने भएको छ। थोरै तलब भएका कारण यी पदमा उम्मेद्वारी नै नपरेपछि सरकारले यस्तो निर्णय गरेको भूटान अब्जर्भरले छापेको छ। विपक्षी नेता छिरिङ तोप्गेले तलब वृद्धिको माग गर्दै आउनुभएको थियो। गएको बुधबार सरकारले गरेको निर्णय अनुसार छोकपा र थ्रोमे थ्युमिसको तलब 2000 बढ़ाएर 5000 न्यूनतममा पुगेको छ। बढ़ेको तलब आउँदो जनवरीदेखि लागू हुनेछ। भूटानमा गएको जून 27 स्थानीय सरकारको चुनाव हुँदा बाँकी रहेका क्षेत्रको चुनाव आउँदो डिसेम्बर 26 हुँदैछ। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि शरणार्थी भएर पनि शरणार्थीको दर्ता नपाएका भूटानीको आन्दोलनको सन्दर्भमा चर्चा गरौं। शरणार्थी शिविरमै बसेर पनि शरणार्थीको पहिचान नहुँदा सहायता नपाएर मर्का पर्यो भन्दै भूटानीले पछिल्लो समय विभिन्न चरणका आन्दोलन गरेका छन्। अघिल्लो मंगलबारबाट 15 भूटानी महिलाले आमरण अनसन नै शुरू गरे। शरणार्थी को हुन् र को होइनन् भन्ने निर्णय नेपाल सरकारले गर्छ। उसको प्रमाणीकरणपछि बल्ल शरणार्थी सहायतामा जुटेका विभिन्न संघ संस्थाले उनीहरूलाई सहयोग गर्छन्। भूटानी शरणार्थीको हकमा भने उनीहरू नेपाल भित्रिएको 3 वर्षपछि प्रमाणीकरण गरिएको थियो। यो क्रम 5 वर्ष अघि पनि चालू थियो। तैपनि 3749 छुटेको दर्ताविहीन शरणार्थीको दावी छ। शरणार्थी दर्ता छुट्नुको कारण र यसको इतिहासबारे एकैछिन चर्चा गरौं।
सन् 1990 पछिका वर्षमा हिमाली राजतन्त्रात्मक मुलुक भूटानमा नागरिक स्वतन्त्रताको लागि उठेको आवाज दबाउन त्यहाँको सरकारले अनेक थरी षड्यन्त्रपूर्ण काम गर्यो। त्यसैको नतिजा स्वरूप नेपालमा भूटानीहरू शरणार्थीको रूपमा पसेका हुन्। काँकरबिट्टा सीमा नाकाबाट पसेका भूटानीलाई नेपालले शुरूमा कन्कै बगरमा बास दियो। सन् 1992 पछि भने भूटानी शरणार्थीलाई झापा र मोरङका 5 ठाउँका 7 शिविरमा राखियो। पुग्दो सहायताको अभाव, पढ़ाई लगायतका कारण र आवश्यकताले शरणार्थीहरू शिविर बाहिर जानु सामान्य बन्यो। अहिले आएर सहायता र पहिचानबाट धेरै शरणार्थी वञ्चित हुनुपर्ने कारण पनि तिनै बने। शनिश्चारे शरणार्थी शिविरका खड्ग प्रसाद खनालका कुरा सुनौ।
मेरो पहिला दर्ता थियो, मेरो 32 छाप्रा आफ्नै थियो। त्यसमा मलाई घरेलु समस्याले गर्दा केही मलाई अलिकति पेट पालन परिवार पाल्नको अलिकति समस्या परेकोले गर्दा म त्यो क्याम्प छोडेर 2-4 वर्ष बाहिर गएको थिएँ। त्यसै कारणले म यहाँ फोटो खिच्ने समयमा म उपस्थित हुन सकिनँ र त्यसै कारणले गर्दा मेरो परिवारहरू र म लगायत 6 मेरो परिवार हो, अहिले हामी फोटो खिच्न पाएका छौन।
हुन त पहिलो चरणको शरणार्थी दर्ताको काम सन् 1996 सकिएको थियो। त्यसपछि पनि विभिन्न समयमा छोटो म्यादका साथ छुट शरणार्थी दर्ताको काम राष्ट्रसंघीय शरणार्थी आयोगको समन्वयमा सरकारको शरणार्थी समन्वय इकाइले गरेको हो। तर भनेको बेला शिविरमा उपस्थित हुन नसक्नुका पछाडि शरणार्थीका अनेक बाध्यता र अप्ठ्यारा थिए। बेलडाङ्गी 2 शरणार्थी शिविरकी इन्दिरा भट्टराई:
म अब आर्थिक कमजोरीले गर्दा घर बाहिरिएको थियो। बाहिरिँदाखेरि अब त्यतिखेर आउन सकेन, कोसी भत्केको कारणले एक्लै थिएँ, आउन सकेन। त्यो कारणले गर्दा मेरो बुवा आमाको दर्ता भयो, तर मेरो आजसम्म दर्ता पनि भएको छैन। तर फोटो खिचेको छ, मैले फोटो पनि पाएको छुइनँ।
शिविर बाहिरका पुरूषसँग बिहे गरेका शरणार्थी महिला पनि लोग्ने र परिवारबाट हेला हुन थालेपछि शिविर पसेका भेटिन्छन्। कालान्तरमा आएर पहिचान र सहायताको समस्याले तिनलाई बढ़दै गाँज्यो। त्यस्तै मध्येकी एक हुनुहुन्छ अहिले पहिचान र सहायताबाट वञ्चित शरणार्थी महिलाको आमरण अनसनको नेतृत्व गरिरहनु भएकी दुर्गा देवी विष्ट:
जतिखेर फोटो खिच्ने टाइममा यही थिएँ होइन, र त्योभन्दा धेरै अगाडिदेखि यहाँ बसेको मेरो अवस्था हो। मैले धेरैचोटि अपिल गरेँ, धेरै संघ संस्थाहरूमा म धाएँ गएँ होइन, त्यो कुनै पनि उहाँहरूले चाहिँ त्यसको सुनवाई नगरिदिएको कारणले र पछि म अलिकति अब बाहिर मेरो अब रात नभएपछि यहाँ जीवन गुजारा गर्न गाह्रो पर्यो। मैले बाहिरकोसँग बिहे गरेको थिएँ होइन, दमक 13 चाहिँ ख्याम्स्याकोटीसँग बिहे गरेको थिएँ। त्यहाँ पनि एउटा शरणार्थी भनेर दाइजो नभएको कारण होइन, हेला गरेको कारणले चाहिँ मैले लगभग 13 बालखा बच्चा सुक्केरी अपरेसन गरेको सुक्केरी चाहिँ मलाई घरबाट निकालेर चाहिँ म यहाँ आएर बस्न फेरि बाध्य भएको थिएँ।
भुटानी शरणार्थीको पहिचान र सहायताको लागि सन् 2006 पहिलो पटक सरकारको गृह मन्त्रालयले शरणार्थी गणना गरेको थियो। त्यसपछि शरणार्थी गणनाको काम भएको छैन। तर पारिवारिक समस्याका कारण भुटानबाट त्यसपछि आएका मानिस पनि छन् शिविरमा, जो दर्ताको प्रक्रियामा छैनन्। शनिश्चरी शरणार्थी शिविरकी विष्णुमाया अधिकारी:
भुटानबाट ढिलो आए, भुटानमा बिहा गरेर बसेको थिएँ। बिहा गरेपछि त श्रीमानसँग हुन्छ घरबार भनेर बस्नु पर्यो। पछाडि उहाँले अर्को कान्छी बिहा गर्नुभयो। कान्छी बिहा गरेर हाम्रो अब धेरै लफडा झगडाहरू भयो। त्यहाँदेखि कोर्टमा केस पुगेको थियो। माइतीहरू सबै यता आइसक्नु भएको, मेरो उहाँ कोही थिएन। स्यान्चेस चाहिँ आमाहरू, मेरो आमाहरू परिवारहरू सबै यता माइती परिवार आइसक्दाखेरि चाहिँ स्यान्चेस पनि मेरो काटिएको थियो। कोर्टले चाहिँ थाहा पायो कि सरकारले थाहा पायो मेरो स्यान्चेस छैन भनेर। त्यहाँदेखि चाहिँ अन्त श्रीमानबाट पनि डिभोर्स भएको र भोटेले पनि खेताएको, तेरो स्यान्चेसै छैन रहेछ त उसलाई किन रोक्ने तैँले भनेर भन्यो भोटेले। कोर्टमा केस हुँदाखेरि चाहिँ त्यहाँबाट छुटेर यहाँ आउनु कर लाग्यो। म आएको 2008 तीन वर्ष भयो। फोटो पनि छैन र केही राशिन पनि छैन। त्यसै त्यहाँ पर एउटा क्यान्टिनमा यसो भाँडा मान्नु सकाएर दुःखले खाँदैछु। कहीँ पनि छैन, भुटानमा पनि स्यान्चेसै छैन। माइतीहरू हिँड्दाखेरि मेरो माइतैमा स्यान्चेस थियो, काटियो, घरपट्टि छँदै थिएन, केही छैन, संसारमै दर्ता छैन मेरो र मलाई धेरै मन दुखिरहेछ।
यस्ता अनेक थरी कारण र अवस्थाले पहिचान र सहायताबाट वञ्चित शरणार्थीको पीडापूर्ण अवस्था शिविरमा पाइला पाइलामा सुन्न र देख्न पाइन्छ। यो समस्या अधिकारीहरूको कानमा नपुगेको वा उनीहरूले चाल नपाएको भन्ने पटक्कै होइन। गएको भदौ महिनामै पहिचान र सहायता वञ्चित शरणार्थीको समस्याबारे झापाका प्रमुख जिल्ला अधिकारी गृहनाथ भण्डारीले हामीसँग भन्नुभएको थियो।
तत्कालीन अवस्थामा जबन बेला लगत लिने प्रक्रिया चाहिँ जोइन्ट भेन्चरको रूपमा जोइन्ट मिसनको रूपमा जेबीए भनिसकेर त्यो अवस्थामा चाहिँ केही साथीहरू चाहिँ लगत लिँदा लिँदै चाहिँ हिँड्नु भएको रहेछ एउटा कुरा। त्यसैले एब्सेन्टिजको रूपमा उहाँहरू देखा पर्नु भएको छ। केही साथीहरू चाहिँ आफै अन्यलमा परेर चाहिँ आफ्नो नाम लेखाउन सक्नु भएनछ। यो शरणार्थीले नेपाली केटी बिहा गर्ने अनि नेपाली केटाले शरणार्थी शिविरका चाहिँ केटीहरू बिहा गर्नेकोहरूको पनि समस्या छ। त्यसरी रहेका समस्याहरू चाहिँ छन्। त्यसको संख्या उनीहरूको हिसाबमा चाहिँ 35-36 सय, 3500, 3600 त्यो समूहको साथीहरूले देखाइरहनु भएको छ। यो नेपाल सरकारसँग कुरा गर्नुपर्छ। मैले आफ्नो तर्फबाट गर्ने प्रक्रियाहरू अगाडि बढाइदिएको छु।
भुटानीहरू नेपालमा शरणागत बनेको 20 वर्ष बितिसकेको भए पनि कतिपय पहिचान र सहायता बिनै छन्। सरकारका व्यवस्थापकीय कमजोरीको मूल्य शरणार्थीले बिना परिचयको र भोको जिन्दगी गुजार्नु परिरहेको छ। राज्य हुनुको नाता र नैतिकताले यो समस्याबारे सरकार छिटो प्रष्ट हुन अनिवार्य छ।
शरणार्थी दर्ताको प्रसंगमा केही फरक तर्कहरू पनि सुन्न पाइन्छ। कुनै बेला शरणार्थी बन्न लाज मान्दै शरणार्थी शिविर छाडेकाहरू तेस्रो देश पुनर्वासको विकल्प आएसँगै शरणार्थी बन्न मरिहत्ते गरेका छन् भन्नेहरू पनि भेटिन्छन्। औपचारिक रूपमा नभने पनि सरकारी निकायका प्रतिनिधिहरू शरणार्थी दर्ता खोल्ने हो भने पुनर्वासमा जाने लोभमा गैर भूटानीहरू पनि छिर्छन् कि भन्ने शंका गर्छन्। फेरि दर्ता शुरू गर्दा भूटानबाट फेरि मान्छेहरू भित्रिने पो हो कि भन्ने शंका पनि छ। शंकाले लंका डडाउँछ भने जस्तै यही शंकाले दर्ताविहीन भूटानीहरू समस्यामा छन्। उनीहरूको समस्या र राज्यको दायित्वबारे मानव अधिकार कर्मी सुदीप पाठकका कुरा सुनौ।
अब सरकारसँग यसका बारे कुरा गर्दा सरकार हामीले बारम्बार रजिस्ट्रेसन रोकिएको गरेको पुराना तथ्याङ्कहरू दिने गर्छन्। यता शरणार्थीहरूसँग कुरा गर्दाखेरि हामी विविध कारणले आउन नसकेको अथवा कामको सिलसिलामा अन्यत्र गएको अथवा भूटानको जेलमा बसेको र जेलबाट मुक्त भएपछि आएका यी विभिन्न कारण छन् हाम्रा र रजिस्ट्रेसन पुनरजिस्ट्रेसन हुनु पर्यो भन्ने भनाइ छ। यो विषयलाई लिएर गत वर्षदेखि विभिन्न चरणमा अनसनहरू, आन्दोलनहरू, डेलिगेसनहरू भएको भइन्छन्। तर यसलाई एउटा निर्गोल दिन चाहिँ आवश्यक छ भन्ने चाहिँ हाम्रो बुझाइ र ठम्माइ छ। र हामीले सरकारसँग आग्रह गरेका छौँ कि जति पटक अन्तिम भए पनि फेरि पनि अन्तिम भन्दै यसका बारेमा छानबिन गर्न सकिन्छ। अचुवाको भरमा आएका सबै मान्छे शरणार्थी हुन् भन्न नसकिएला। सरकार पनि त्यही कुरा दोहोऱ्याइरहेछ कि कसलाई कसरी यो शरणार्थी यतिका शरणार्थी कहाँबाट बाँकी होला नि त भन्ने सरकारको भनाइ छ। हामीले नेपाल सरकारलाई के आग्रह गरेका छौँ भने हो होइन भेरिफिकेसन गरेर छानबिन गरेर छानबिनबाट पत्तो लाग्छ र एकपटक फेरि हामीले अन्तिम भनेर छानबिनको प्रक्रिया अगाडि चाल्दा यो सदाका लागि यो समस्या समाधान हुन्छ भने यो कार्य सरकारले गरिदिनुपर्छ भन्ने हाम्रो बुझाइ छ।
तपाईँ चाहिँ केही समयदेखि पछिल्लो समय दर्ताविहीन शरणार्थीको यो दर्ता हुनुपर्छ भन्ने यो मुद्दामा चाहिँ बहस ओकालत गरेर हिँडिरहनु भएको छ। पछिल्लो उपलब्धि चाहिँ तपाईँहरूले के प्राप्त गर्नुभयो यो यसरी लागेर हिँड्दाखेरि?
मैले चाहिँ यसलाई भुटानका शरणार्थीहरू जसले आफ्नो माग राखेर पोहोरसाल अनसन गरे, केही महिना अगाडि पनि गरे र काठमाडौँमा विभिन्न डेलिगेसनहरू आए अब उनीहरूको मागका सम्बन्धमा झापामा भए पनि झापामा हाम्रो मानवाधिकार संगठनका साथीहरू डाक्टर केबी सुवेदी लगायत साथीहरूले छलफल गर्ने अनुगमन गर्ने गरिरहनु भएको छ र काठमाडौँमा आउने प्रतिनिधिलाई हाम्रो केन्द्रीय कार्यालयले भेट्ने र सम्बन्धित निकाय युएनएससीआर र गृह मन्त्रालयमा जाने लैजाने र छलफल गराउने कार्य हामीले केही महिना अगाडि पनि गरेका थियौँ र दुई तीन हप्ता अगाडि पनि एउटा टोली आउनु भएको थियो उहाँहरूको भेटघाट गराएको थियौँ। युएनएससीआरले हामीलाई के भनेको छ भने नेपाल सरकार तयार भएमा हामी टेक्निकल्ली र फाइनेन्सियल्ली त्यहाँ लाग्ने लागतको सम्पूर्ण खर्च बिहोर्छौँ, त्यो प्रकारको हामीसँग मेकानिजम र चाहिँ हाम्रो अवस्था छ भन्ने भनाइ छ। नेपाल सरकारसँग कुरा गर्दाखेरि शरणार्थीका प्रमुख, प्रशासन प्रमुख, सचिवजीहरू सबैले यसलाई राजनीतिक विषय हो र राजनीतिक रूपबाट निर्णय हुनुपर्छ, मन्त्रीगत तहबाट निर्णय हुनुपर्छ भन्ने एउटा भनाइ छ। अर्को प्रशासनिक रूपमा चाहिँ यहाँ धेरै मानिसहरू भुटानी नहुन पनि सक्छन् भन्ने आशंका छ। अर्को चाहिँ हामीले धेरै पटक गऱ्यौँ, रोक्यौँ, यो कहिलेसम्म हुने, यो अनन्तहीन हुने भयो, यसको पनि एउटा केही चाहिँ निष्कर्ष निस्कनु पर्यो भन्ने चाहिँ भनाइ छ। यसरी विविध खाले भनाइ आइरहेका छन्। तर अहिलेको अवस्थामा चाहिँ हाम्रो बुझाइ के हो भने यो विषय चाहिँ उठ्यो, नेपाल सरकारले पनि यो विषयमा हामी संवेदनशील छौँ र भुटानी साथीहरूसँग यसका बारे कुरा गर्छौँ, कुरा गर्न सक्छौँ, त्यो वातावरण चाहिँ मानवाधिकार संगठनले बनायो भने उहाँका प्रतिनिधिसँग हामी कुरा गर्छौँ भन्ने कुरो नेपाल सरकारको तर्फबाट मन्त्रालयका कर्मचारीको तर्फबाट हामीले अहिले पाएका छौँ। मन्त्रीज्यूलाई विभिन्न चरणमा भेटेर यस विषयमा कुरा राखेका छौँ। मलाई लाग्छ छलफलपछि एउटा निष्कर्षमा पुग्न सकिन्छ, सक्नुपर्छ भन्ने चाहिँ हाम्रो अनुरोध पनि हो, दबाव पनि हो।
जस्तो एउटा कुरा नि, यो चाहिँ भुटानी शरणार्थी यसरी छुट्नु, यो विभिन्न जुन चाहिँ अहिले तपाईँले कारण बताउनु भयो के कसरी छुटे उनीहरू भन्ने कुरा, यसले गर्दाखेरि अहिलेका चाहिँ पुनर्वासको विकल्प आउनु, नेपाली समाज अथवा भुटानी समाजले चाहिँ त्यसलाई चाहिँ एउटा सपनाको संसार ठानेर चाहिँ त्यहाँ जानलाई पो यो प्रयत्न गरिरहेको भन्ने किसिमको कुरा पनि आइरहेको छ। यी सबै कुरालाई स्पष्ट पार्ने त्यस्तो केही आधार देख्नु भएको छ यहाँले?
मलाई के लाग्छ भन्दाखेरिमा यो प्रश्न उठिरहेछ, मन्त्रालयमा विशेष त यो प्रश्न उठाउनुहुन्छ त्यहाँको साथीहरू र बाहिर पनि उठिरहेछ कि अहिले तेस्रो विश्वमा जाने प्रक्रिया सुरु भएपछि धेरै मानिसहरू हामी भुटानी शरणार्थी हौ र हामी छुट्यौं भनेर आएका हुन्, वास्तवमा रजिस्ट्रेसनको काम त पहिले भइसकेको छ भन्ने पनि मन्त्रालयको केही मानिसहरूको अधिकृतहरूको दृष्टिकोण हो। तर मेरो बुझाइ के छ र के चाहिँ हुन सक्छ भने कारण धेरै छन्। हेर्नुहोस्, कारण चाहिँ रजिस्ट्रेसन छुट्यो मात्रै होइन, जसको रजिस्ट्रेसन भइसकेको छ, जोसँग कार्ड प्राप्त गर्नु पर्थ्यो त्यो कार्ड प्राप्त नगरेको समूह पनि धेरै छ, कार्ड वितरण गर्ने बेलामा त्यहाँ नभएको। भुटानीहरूले बिहा गरेका छन्, नेपाली भए पनि इन्डियन भए पनि, उनीहरूले प्राप्त गरेका छैनन् होइन, कि त नियम कानूनमा श्रीमतीलाई नदिने हुनु पर्यो। अर्को 75-70-80 वर्षका बाउहरू तेस्रो विश्व गए, बेलायत, क्यानाडा, अमेरिका, छोराछोरी यहाँ छन् होइन, विभिन्न कारणले चाहिँ उनीहरूले त्यो बेलामा रजिस्ट्रेसन भयो कार्ड लिन पाएको छैनन्। त्यसैले कार्ड छुटेका, बिहाबारी गरेका, त्यस्तै तपाईँको चाहिँ भुटानको जेलमा बसे, अब 6 महिना अगाडि रिहाई भए, तिनीहरू आए, त जेलमा बसेकाहरूको त आइसिआरसीले रजिस्ट्रेसन राखेको छ भन्ने छ, अथवा कोही विदेश जान पाइन्छ भनेर फेक बनाएर आए, मानौ त्यो सबै जे भए पनि 5-7 कारण छ, त्यो सबै कुराको चाहिँ छानबिनबाट पत्ता लागिहाल्छ।
छानबिनको लागि चाहिँ नेपाल सरकारले बरु कुनै यस्तो खालको चाहिँ संयन्त्र बनाउनु पर्यो, दुःख पाएका, पीडामा परेकाको पीडा चाहिँ मुक्ति दिनु पर्यो भन्ने यहाँको कुरा।
एउटा वातावरण बनाएको छ, युएनएससीआर छानबिनको लागि कुनै पनि सहयोग गर्न तयार छ भनिसकेपछि मलाई लाग्छ यो सबै विषयमा के भएको छ भन्ने विषयलाई यस अपरान्त हुँदैन भनेर नागरिक समाज, पत्रकार, मानवाधिकारवादी हामीहरूलाई पनि राखेर रोभरमा अब चाहिँ यस प्रकारको दबाव अथवा भनाई अथवा आन्दोलनहरू नेपाल सरकारले स्वीकार्दैन, धेरै पटक अन्तिम हामीले भेरिफिकेसन भनिसक्यौं, तैपनि विविध कारणले छुटे, जे छ जसो छ आऊ भनेर सार्वजनिक सूचना सार्वजनिक गरेर मानवाधिकार कर्मी लगायत सबैको रोभरमा पनि राखेर र एउटा कार्य सुरु गर्ने, जो सही छन् उनीहरूलाई दिने, जो गलत छन् उनीहरूलाई नदिने, यसरी विभिन्न कारणले जो मान्छे बसेका छन् या बसेका छैनन् उनीहरूको यकिन गर्नु पर्यो, जसले पाउँछ त्यसलाई दिनु पर्यो, जसको होइन त्यसलाई होइन भन्नु पर्यो र यो अन्तिम हो भन्ने निर्णय गर्नु पर्यो।
उहाँ हुनुहुन्थ्यो दर्ताविहीन शरणार्थीको समस्याबारे ओकालत गर्दै आएका मानव अधिकार कर्मी सुदीप पाठक, उनीहरूको समस्या र राज्यको दायित्व बारेमा कुराकानी गर्दै। नेपाल आफै राजनीतिक संकटमा छ, नेपालको प्राथमिकतामा शरणार्थी मुद्दा पर्न सकेको छैन, त्यसैले दर्ता नभएका भुटानीको समस्या चर्किँदै गएको छ, चाहे जे भए पनि शरणका लागि भित्रिएका मान्छेहरूको व्यवस्थापनमा राज्य गम्भीर हुनुपर्छ। भूटानीका नाममा गैर भूटानी छिर्छन् कि भनेर पन्छिनुको सट्टा कुनै छिद्र हुन सक्छ भने त्यसलाई रोक्ने संयन्त्र बनाउनुपर्छ। यही सन्दर्भमा शरणार्थी सँगै रहेर काम गर्ने सरकारी निकाय शरणार्थी समन्वय इकाइ सनिश्चरी शरणार्थी शिविरका सुपरिवेक्षक यज्ञराज निरौलाका कुरा सुनौ।
अब यसमा हेर्नुहोस्, अब सबै कुरा चाहिँ अब कतिपय कुराहरू देशको परिस्थिति अवस्थाले पनि असर पुर्याइरहेछ भने मानवीय आधारमा दिने सेवा सुविधा पनि संस्थाले दिइरहन नसकेको अवस्था छ। क्याम्पमा विशेष गरेर विभिन्न भनरेबल भनौँ अपाङ्ग हरू विभिन्न सहायताबाट वञ्चित हुनुभएका व्यक्तिहरू छन्, दुखितहरू छन्। त्यस्ता व्यक्तिहरूलाई समेत पहिचान गरेर संस्थाले चाहिँ खाना दिनेसम्मको सुविधा पनि दिन नसकेको अवस्था छ र कतिपय कुराहरू शरणार्थीकै कमी कमजोरीले गर्दा पनि उहाँहरूलाई समस्याहरूले झेलिरहेको अवस्था छ। किनभने योभन्दा अगाडि पनि दुईपटकसम्म दर्ताका प्रक्रिया कामहरू भएको हो र उहाँहरूकै कारणले गर्दा चाहिँ समयमा आइपुग्न नसक्नेको अवस्था र विभिन्न समयमा चाहिँ उहाँहरू चाहिँ विभिन्न ठाउँमा रोजगारको कारणले काम गर्न जानु परिरहेको अवस्थामा उहाँहरूले चाहिँ त्यो दर्ता जुन बेला प्रक्रिया हुन्थ्यो त्यस बेला चाहिँ आउन नसकेको अवस्थाको कारणले पनि उहाँहरूको दर्ता प्रक्रिया रोकिएको हो र बीचमा चाहिँ आउने क्रम पनि केही मात्रामा भएको हुनाले उहाँबाट चाहिँ अहिले पनि केही मात्रामा आइरहेछन्। तर तिनीहरूकै उसमा चाहिँ वास्तविक उहाँहरूमा पर्ने शरणार्थीहरू पनि एकदमै पिरमा परिरहेछन् जस्तो लाग्छ मलाई। होइन,
तपाईँ त अब सरकारको अधिकारी, सरकारको एउटा शरणार्थी शिविर हेर्ने एउटा मुख्य मान्छे, यो पिर टुलु टुलु हेरेर बसिरहनु भएको छ, दुःख लाग्दैन आफूलाई?
एकदमै दुःख लाग्दा हेर्नुहोस्, अब सबैभन्दा शरणार्थी नजिकमा रहेर काम गर्ने हामी क्याम्प सुपरभाइजरहरू चाहिँ उहाँहरूको चाहिँ एकदमै फिल्ड लेभलमा बसेर काम गर्ने व्यक्ति हो। कतिपय कुरा चाहिँ व्यक्तिगत आत्मीयता कुरा अथवा मानवीय हिसाबमा हेर्दा एकदम मन रोको अवस्था पनि हुन्छ हेर्नुहोस्, तर अब के गर्ने, आफ्नो अधिकारभन्दा बाहिरको कुरा हो, त्यसलाई अब आफूले चाहेर पनि दिइरहन नसकेको अवस्था चाहिँ छ।
तपाईँले चाहेर पनि दिने भन्दा पनि सरकारको माथिल्लो निकाय, अब शरणार्थी समन्वय इकाइ हुनसक्छ, गृह मन्त्रालय जसले शरणार्थी दर्ता गर्ने गरेको छ, त्यहाँ समस्या बुझाउन नसक्नु भए पनि त हुन सक्ला नि?
होइन, हामीले क्याम्प लेभलबाट गर्नुपर्ने कर्तव्य हामीले पूरा गरेका छौँ। सिडो साहबमा पेश गर्ने हामीले, सिडो साहबले मन्त्रालयसम्म पनि पेश गर्नु भएको छ। तर देशको वर्तमान अवस्थाले हेर्नुहोस्, अब सबैभन्दा चाहिँ अब यही छ, यो समस्या भनेको चाहिँ अब योभन्दा ठुलो समस्या देशका समस्याहरू छन्। त्यसले गर्दा पनि यो समस्या अलिक ओझेलमा परेको हो कि जस्तो मलाई लाग्छ।
समस्या ओझेलमा परेका छ भन्नुहुन्छ, मान्छे भोकभोकै मर्ने स्थिति समेत भइसकेका छ,
त्यसमा चाहिँ अब संस्थाले पनि अलिकति मानवीय हिसाबमा हेरेर चाहिँ एकदमै पीर मार्गमा परेका दुखित भनरेबल व्यक्तिहरूलाई चाहिँ खानेसम्म दिनेसम्मको सुविधा चाहिँ दिन सके राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ।
त्यो काम पनि त सरकारले समन्वय गर्ने अर्थात आग्रह गर्नु त पर्यो होला नि ती सम्बन्धित संस्थाहरूलाई कि खानपानको व्यवस्था कम्तीमा गरिदेऊ भनेर।
हेर्नुहोस्, योभन्दा अगाडि पनि अब शनिश्चर क्याम्पमा अब त्यो अनसन बसेको शरणार्थीहरू पूर्व गत माघे सङ्क्रान्ति छेक अब 4-5 दिनसम्म बस्नु भएको हो। 15 दिनभित्र सम्बोधन गर्ने भएर उहाँहरूले अनसन तोड्नु भएको थियो, तर अब अहिलेसम्म उचित सम्बोधन हुन सकेको छैन, त्यो पनि दुःख लाग्दै कुरा हो। तर पनि अब चाहिँ संस्थाले चाहिँ हेर्नुहोस्, मानवीय आधारमा हेर्ने यो नेपाल मात्रै हेर्ने संस्था होइन, यो अन्तर्राष्ट्रिय रूपमा विभिन्न देशहरूमा विश्वव्यापी संस्था हो। नेपालका सायद होलान 3,035 शरणार्थीहरू होलान्, विशेष एसिस्टेन्ट गर्ने जो दुखित छ, जो वास्तविक मार्गमा परेका छन् भने त्यसलाई चाहिँ कसरी चाहिँ खानेसम्म दिनेको सुविधा दिन सकिन्छ, त्यसमा त संस्थाले अलिक बढी ऊ गर्न सके चाहिँ राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ।
मैले भन्न खोजेको त्यो पनि त सरकारले आग्रह अनुरोध गर्नु पर्यो होला नि त, संयुक्त राष्ट्र संघीय संस्थाहरू जसले शरणार्थीहरूलाई खानपिनको व्यवस्था गरिरहेका छन् उनीहरूलाई सरकारले कम्तीमा त्यति चाहिँ गरौं भनेर त भन्नु पर्यो होला नि त सरकारले।
हेर्नुहोस्, त्यो त अब सरकारले भन्नु चाहिँ पर्ने हो, तर पनि उहाँहरूले नि अलिकति चाहिँ आफ्नो चाहिँ मानवीय हिसाबमा हेर्दाखेरि दिँदाखेरि चाहने अवस्था नै छ। किनभने गत साल पनि चाहिँ यो जो कार्ड लिन, आइडी कार्ड लिन बाँकी थियो, त्यो प्रक्रिया थालेको थियो, उहाँहरूले एउटा फर्मेट डेभलप गरेर चाहिँ त्यो खाना दिनेसम्मको प्रक्रिया चाहिँ थाल्नु भएको थियो, तर बिचमा उहाँहरूले आइडी लिएपछि त्यो पनि छोड्नुभयो। यो कार्यक्रम चाहिँ क्रमशः हुने भन्ने उहाँहरूले चाहिँ भन्नु चाहिँ भएको हो, संस्थाले संस्थाको तर्फबाट चाहिँ क्रमशः कार्यक्रम लागू हुनेछ, यस पछाडि सेन्सेस एसएमटीमा जाने भन्नु भन्नुभयो, तर त्यो कार्यक्रम बिचमै विस्थगित भयो, त्यो के कुरा हो त्यो चाहिँ हामीलाई सबै कुरा थाहा हुँदैन। हेर्नुहोस्,
एउटा अर्को कुरा, अब यो समस्या त चर्किरहेको छ, समस्या बल्झिरहेको छ प्रत्येक वर्ष। नेपालमा भुटानीहरू शरणार्थी बनेको 20 वर्ष भयो, 20 वर्ष पछिसम्म पनि कसैले सहायता र पहिचान पाइन भन्नु भनेको, त्यहाँ हाम्रो सरकारका प्रतिनिधिको रूपमा तपाईँहरू जागिर खाएर बस्नु भएको छ, यो त लाजमर्दो कुरा हो अघि निरोलाजी।
हेर्नुहोस्, यो दुःख लाग्दो कुरा चाहिँ हो, तर मैले अघि भनिहालेँ यहाँलाई, कतिपय कुराहरू अब देशको अवस्थाले असर पुरिरहेछ, कतिपय कुराहरू संस्थाका कुराहरू छन्, कतिपय उहाँहरूकै कमजोरीका कुराहरूले पनि असर परिरहेछ। किनभने समयमा उहाँहरू पनि अब उस्तै उपस्थित हुन सक्नु भएन, रजिस्ट्रेसनको समयमा उहाँहरू उपस्थित हुन सक्नु भएन, त्यसले गर्दा उहाँहरू दर्ता हुनबाट वञ्चित हुनुभयो। र दोस्रो पटक हुँदा पनि अब कतिपय छुट हुनुभयो, तर पनि छुट भए तापनि अब एउटै परिवारमा चाहिँ बाबुले चाहिँ खान पाउने राशन सुविधा, छोरो नपाउने, छोरो पाउने बाबु नपाउने, बुढो पाउने बुढी नपाउने, त्यस्तो एकदम दुःख लाग्दो घटना छ। हेर्नुहोस् हामी अब फिल्ड लेभलमा काम गर्ने कर्मचारीलाई चाहिँ एकदम दुःख लाग्दैछ, एकदम दुःखै पनि लाग्छ क्या त्यहाँ हेर्दाखेरि। हेर्नुहोस् अब माथि जति तर जति माथिल्लो लेभलमा गयो त्यो समस्या त अलिकति अब कमजोर अवस्था उस भएर जान्छ, अलिक उजेलमा पर्दै जान्छ, तर पनि क्याम्प लेभलमा एकदमै महत्वपूर्ण र एकदम दुःखदायी घटना र अवस्था चाहिँ छ।
तपाईँ दुःख मानेर शरणार्थीकै बोलीमा लोली मिलाउनुहुन्छ, दुःख मान्दै शिविरमै बस्नुहुन्छ, तर खै सरकारले केही पनि गरेन, के भन्ने यसलाई?
हेर्नुहोस् यो मेरो बोली भने त अब मैले नीति निर्माता तहको मान्छे होइन, म त मानवीय हिसाबमा मानवीय आधारमै बोल्ने बोली हो, किनभने र कर्मचारीको हैसियतले त मैले गर्नुपर्ने भूमिका मैले निभाएकै छु, जतिसम्म मेरो अधिकार र कर्तव्य छ मैले त्यो पुरा गरेको छु, र मानवीय हिसाबमा पनि हेर्दा चाहिँ मैले अब हेर्नुहोस् शरणार्थी भयो भने आखिर मानवले चाहिँ शरणार्थी भएर बसिसके पछि खाना चाहिँ पाउनुपर्छ भन्ने अब मानव हिसाबमा बोल्नु पर्दा नि मैले त्यो भन्न खोजेँ।
समस्यालाई सही ढंगले सम्बोधन हुन बाँकी रहन्जेल त यो समस्या झन चर्को र झन संकटपूर्ण हुने स्थिति आयो नि।
अब हेर्नुहोस् यो चाहिँ अलिकति अनसन त बस्नु चाहिँ बस्नुभयो, समस्या छ, उहाँहरू अब दुखित अवस्थामा हुनुहुन्छ, तर यो चाहिँ अलिकति हतियारी हो कि अलिकति समन्वय सबै केमा नभएर चाहिँ उहाँहरू मात्रै बस्नुभयो कि अलिकति तालमेल नमिलेको अवस्था जस्तो चाहिँ देखिन्छ। हेर्नुहोस् किनभने अब अरू केमा त्यो अवस्था छैन, उहाँहरूमा अलिक कोअर्डिनेसनको अभाव भयो कि जस्तो मलाई लाग्छ, र यो अवस्था भनेको अहिले सिडो साहब पनि अब जिल्लामा हुनुहुन्न, त्यसले गर्दा अलिकति सम्बोधन गर्ने कुराहरूमा अलिकति उहाँहरूलाई समस्या हुन्छ कि मलाई लाग्छ।
अब यसको निकास के त तपाईँको दृष्टिकोणमा?
हेर्नुहोस् अब मैले निकास दिने सबै कुरा त म भन्न सक्दिनँ अहिले। हेर्नुहोस् अब गृहमन्त्री नै आएर पनि अहिले आइडी तला दिन सक्छु, रजिस्ट्रेसन प्रक्रिया सुरु हुन्छ भन्न त गृहमन्त्रीले अहिले नसक्ने अवस्था छ भने काम भइरहेछ होइन, अरू कुराहरू पनि देशको लागि त अरू समस्याहरू पनि आइरहेछन्, उहाँहरूको पनि भइरहेछ, भनेपछि एकैचोटि अनसनै चाहिँ बस्नुपर्ने अवस्था नगरेको थियो कि जस्तो मलाई लाग्छ।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा आज हामीले शरणार्थी शिविरमै बसेर पनि शरणार्थीको दर्ता नपाएका भूटानीको आन्दोलनको सन्दर्भमा दर्ता छुट्नुको कारण र यसको इतिहास तथा उनीहरूको समस्या बारेमा चर्चा गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएमए चितवन 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट पनि एकसाथ प्रसारण भइरहेको छ।
यी सामग्री सँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईंलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमी राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ, अथवा तपाईंसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ। यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ।
पर्सि शुक्रबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भूटानीहरूको जीवनशैलीसहित विभिन्न सामग्री लिएर आउने नै छौं, पर्खी बस्नुहोला।
अवस्त शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदा देवकोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु। नमस्कार।